جزاكم الله. الحمد لله وكفى وسلام على عباده الذين اصطفى، اما بعد، اعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. يا ايها الذين امنوا اطيعوا الله واطيعوا الرسول ولا تبطلوا اعمالكم، ان الذين كفروا وصدوا عن سبيل الله ثم ماتوا وهم كفار فلن يغفر الله لهم. فلا تهنوا وتدعوا الى السلم وانتم الاعلون والله معكم ولن يتركم اعمالكم الى الاخر. سبحان ربك رب العزه عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى ال سيدنا محمد وبارك وسلم. اللهم ارنا الحق حقا وارزقنا اتباعه وارنا الباطل باطلا وارزقنا اجتنابه ربنا زدنا علما. تو سورہ محمد صلی اللہ علیہ وآلہ وسلم کی ان آیات کا ترجمہ ہم نے پچھلی کلاس میں شروع کر دیا تھا، اور صرف پہلی آیت یعنی آیت نمبر 32 کا ترجمہ ہم نے پڑھا تھا، اور آگے اب ہم نے کنٹینیو کرنا ہے. پھر اس کے بعد خلاصہ تفسیر اور پھر معرفہ مسائل شروع کریں گے. تو چونکہ ایک آیت ہی ہوئی تھی تو اب اس کا ترجمہ ریپیٹ کر لیتے ہیں کہ اس میں اللہ تعالیٰ نے فرمایا تھا کہ ان الذین کفروا وصدوا عن سبیل اللہ وشاقوا الرسول من بعد ما تبین لهم الہدى، کہ بے شک وہ لوگ جنہوں نے کفر کیا اور اللہ کے راستے سے روکا، دوسروں کو روکا، یعنی خود بھی کفر کیا اور دوسروں کو بھی ایمان لانے سے روکنے کی کوشش کری، وشاقوا الرسول اور مخالفت کری رسول کی، من بعد ما تبین لهم الہدى، بعد اس کے کہ جو ہدایت کی باتیں ان کے اوپر ظاہر ہو چکی تھیں، کھل چکی تھیں. لن یضر اللہ شیئا، یہ ہرگز اللہ تعالیٰ کو نقصان نہیں پہنچا سکتے ایک رتی برابر، شیئا بالکل بالکل نقصان نہیں پہنچا سکتے، ایک شے کے برابر بھی نقصان نہیں پہنچا سکتے. وَسَيُحْبِطُ أَعْمَالَهُمْ، اور ان قریب ان کے جو نیک اعمال ہیں وہ بھی ضائع ہو جائیں گے، یعنی جب یہ مریں گے تو ان کے نیک اعمال جو ہیں وہ ان کے ساتھ ان کی قبر میں نہیں جائیں گے. آگے اللہ تعالیٰ فرماتے ہیں ایمان والوں کو براہ راست مخاطب کر کے، یا ایہا الذین آمنوا، اے وہ لوگ جو ایمان لے کر کے آئے. ایمان لانے کا مطلب کیا ہوتا ہے؟ اقرار باللسان و تصدیق بالقلب، یعنی نبی علیہ الصلوۃ والسلام جو کچھ لے کر کے آئے ہیں ان سب کا زبان سے اقرار کرنا کہ ہاں یہ سچ ہے، اور دل میں اس کی تصدیق کرنا کہ ہاں یہ سب کچھ سچ ہے، اس کو ایمان کہتے ہیں. اور کچھ علماء نے اس کے اندر تیسری بھی چیز کو ایڈ کیا کہ وعملوا بالجنان، کہ اپنے جو اعضاء اور جوارے ہوتے ہیں، یا عملوا بالجوارح، ٹھیک ہے نا، کہ اپنے اعضاء اور جوارے سے یعنی اپنے جسم کے مختلف حصوں سے ان کے اوپر عمل بھی کرنا، یہ بھی ایمان کا حصہ ہے، ٹھیک ہے. اقرار باللسان اور تصدیق بالقلب، یہ تو عمومی طور پر ایمان کی تعریف ہے ہی، لیکن عمل کرنا آپ صلی اللہ علیہ وسلم کی بتائی ہوئی باتوں کے اوپر، اس کو بھی شامل کیا گیا ہے، ٹھیک ہے. تو یہ ہوتی ہے ایمان کی تعریف. اور اس تعریف کے اندر ایک اور بہت امپورٹنٹ چیز ہے کہ اس اقرار باللسان و تصدیق بالقلب، اس کی بنیاد کیا ہوتی ہے، ٹھیک ہے نا. یہ بات ہماری نگاہوں سے اوجھل ہو جاتی ہے، اکثر لوگوں کو پتہ نہیں ہوتا یا انہوں نے کبھی سوچا نہیں ہوتا اس بات پر کہ بھئی جو آپ نے اقرار کیا ہے اپنی زبان سے اور تصدیق کری ہے اپنے دل سے، تو اگر پوچھا جائے کہ جی اس کی بنیاد کیا ہے، کس بنیاد پر آپ نے نبی علیہ الصلوۃ والسلام کی ہر بات کے اوپر اقرار کر لیا ہے، تو کیا جواب دیں گے آپ اس کا؟ یہ جواب بڑا اہم ہے، خصوصاً آج کے دور کے اندر تو اور بھی زیادہ اہم ہو گیا ہے. کیا جواب دیں گے اس کا اگر آپ بتائیں کہ کس بنیاد پر، یعنی اس کی بیسس کیا ہے؟ اقرار باللسان و تصدیق بالقلب کی بیسس کیا ہے، کیا بنیاد ہے، تو کیا جواب دیں گے؟ یہ جواب آپ کے پاس تیار ہونا چاہیے، ہمارے پاس تیار ہونا چاہیے جواب، ठीक है। तो अब देखने किसी के पास तैयार होता तो वो बता देता, किसी एक के पास भी तैयार नहीं है। 9 लोग क्लास में हैं इस वक्त, या कम से कम 8 तो थे जब ये सवाल किया गया था। नहीं, ये सवाल इसका जवाब तैयार किसी एक के पास भी नहीं है, है ना? ठीक है ना? तो ये एक अच्छी बात है, ये परेशानी की बात है, फिक्र की बात है। ठीक है, तो ये बहुत ज़्यादा फिक्र की बात है कि हमें नहीं पता। ठीक है, इट इज़ द मोस्ट अपीलिंग टू फितरा, ला हौला वला कुव्वत इल्ला बिल्लाह। ठीक है, नहीं, आपकी फितरत जो है ना, वो शुरू में ऐसी नहीं होती कि वो अपील करे आपकी फितरत को। नहीं, इसकी जो, हाँ ठीक है, आपको याद आ गया माशाल्लाह। ठीक है, इसकी जो बुनियाद होती है वो होती है एतमाद, नबी अलैहिस्सलाम के ऊपर एतमाद कि आप सल्लल्लाहु अलैहि वसल्लम झूठ नहीं बोल सकते, आप सल्लल्लाहु अलैहि वसल्लम कोई नुकसानदेह चीज़ हमें नहीं बता सकते, सिर्फ फ़ायदेमंद चीज़ बताएंगे, सिर्फ सच्ची चीज़ बताएंगे। ठीक है ना, आपने जो लिखा ना कि इट इज़ द मोस्ट अपीलिंग टू फितरा, तो ये आपकी फितरत में क्या ये है कि कोई इंसान जो है वो रातों रात बैतुल मुकद्दस चला जाए और जितने लाखों लाखों अंबिया हैं 1,24,000 हैं या उससे भी ज़्यादा हैं, और कितने हज़ारों साल में वो दुनिया में आए हैं, वो सारे के सारे वहाँ पे इकट्ठे हो जाएं और सबको जो है वो इमामत कराएं, और उससे पहले या उसके बाद वो सातवें आसमान तक पहुँच जाए और जन्नत भी देख कर आ जाए और दोजख भी देख करके आ जाए, और वहाँ पर जो है वो सारे अंबिया से मुलाकात भी करके आ जाए, और उसके बाद जो है वो अल्लाह ताला से भी बातचीत करके आ जाए। ये इंसानी फितरत के अंदर है, ये सारी बातें समझ में आने वाली बातें हैं, ये आती हैं समझ में आने वाली बातें, है ना? ये किसी को समझ में आने वाली बातें नहीं, ये फितरत में नहीं होता। ठीक है, तो एतमाद बुनियाद जो है ना, ये फितरत नहीं है, बुनियाद जो है वो एतमाद है। चाहे आपकी फितरत को कोई बात अच्छी लगे, समझ में आए या ना आए, एतमाद है नबी अलैहिस्सलाम के ऊपर हर चीज। ठीक है ना, चाहे वो नमाज से मुताल्लिक हो, रोजे से मुताल्लिक हो, वो आखिरत के मुताल्लिक हो, वो मेराज के मुताल्लिक हो, जिस भी चीज के मुताल्लिक हो, हमने तो इधर ही एतमाद करना है। ठीक है ना, इसको समझने के लिए हम अपने एटीट्यूड को देखें, जैसे हम डॉक्टर्स के ऊपर एतमाद करते हैं, है ना, और आजकल जो है वो मीडिया के ऊपर एतमाद करते हैं, स्पेशली कोरोना वायरस के चक्कर में हम जैसे एतमाद करते हैं, जो बोलते हैं आमन्ना व सदकना, है ना। वो आज जो है वो भोपाल में किसी शेख का इंतकाल हो गया, ठीक है, तो एक साहब ने तो ऐसे ही बताया कि हाँ भी शेख साहब का इंतकाल हो गया, अल्लाह की मगफरत फरमाए उनको और क्या अल्लाह दर्जात अता फरमाए, लेकिन एक साहब ने जो है वो साथ साथ ये भी लिख दिया कोरोना से इंतकाल हुआ है। ठीक है ना, आपके पास कोई दलील है इसकी कि उनका इंतकाल वाकई कोरोना से हुआ है? कोई दलील है इसकी? नहीं जी, आमन्ना व सदकना, हमें आगे से बताया गया ना, हम ईमानदार इस बात के ऊपर। आजकल तो जो भी मर रहा है वो कोरोना से ही मर रहा है, ये इसको कहते हैं ईमान, इसको कहते हैं एतमाद, राइट? दिस इज व्हाट वी हैव अपॉन मीडिया, अपॉन न्यूज, अपॉन डिफरेंट चैनल्स, हमें एतमाद है इनके ऊपर, अनदेखा एतमाद। कोई आप वेरिफिकेशन नहीं करते, कोई आप लेबोरेटरी के अंदर टेस्टिंग नहीं करते, कोई आप देखते नहीं है कि बोलने वाला सच्चा है झूठा है क्या है, मगर आप बस एतमाद, अंधा एतमाद, राइट? इसको ईमान कहते हैं, दिस इज बेस्ड ऑन एतमाद। ठीक है, तो ईमान वालों को नबी अलैहिस्सलाम के ऊपर एतमाद होता है। ठीक है, जैसे कि हज़रत अबू बकर सिद्दीक रज़ियल्लाहु अन्हु को भी था और बाकी सहाबा को भी था। ठीक है, अबू बकर सिद्दीक रज़ियल्लाहु अन्हु जो है वो इसमें सबसे आगे थे, सबसे पहले थे। ठीक है ना, लेकिन दूसरे सहाबा, ये भी कोई ये नहीं था कि बाकियों ने इनकार कर दिया था इस बात का, नहीं, बाकी भी थे, लेकिन अबू बकर सिद्दीक रज़ियल्लाहु अन्हु के बाद थे, पीछे थे उनके। आप रज़ियल्लाहु तआला अन्हु जो थे वो इमाम थे, एतमाद करने वालों के इमाम थे अबू बकर सिद्दीक रज़ियल्लाहु तआला अन्हु। ठीक है, तो ईमान तो एतमाद की बुनियाद पर होता है, एतमाद गया, ईमान गया, राइट? थ्रोन आउट ऑफ द विंडो, खिड़की से उठा के आपने अपने ईमान को बाहर फेंक दिया, अगर आपका एतमाद खत्म हो गया। पढ़ते रहे उसके बाद आप नमाजें, बेशक आप रोजे रखते रहें, उम्रे करते रहें, हज करते रहें, जो चाहे करते रहें, ईमान आपका आउट द डोर, राइट? दरवाजे से आपने बाहर फेंक दिया अपने ईमान को उठा करके, अगर आपका एतमाद जो है वो मुतजलजल हो गया, شک پڑ گیا اس اعتماد کے اندر. وسوسوں کی بات نہیں کر رہے, شک پڑ گیا. آپ سیٹ ہو گئے اس بات کے اوپر کہ ہاں کچھ گڑبڑ ہے, یہ صحیح نہیں ہو سکتا, رائٹ. تو ایمان ختم ہو گیا. شک ایمان کو زائل کر دیتا ہے, وسوسے زائل نہیں کرتے. یہ بات یاد رکھیں. بہت سے لوگ پھر اس کے بعد میرا ٹائم ضائع کرتے ہیں, مجھے بڑے وسوسے آتے ہیں کہ ہمارا ایمان ختم ہو گیا. بھائی کتنی دفعہ بتا چکے ہیں کلاس کے اندر, وسوسے الگ چیز ہوتے ہیں, شک الگ چیز ہوتی ہے, ٹھیک ہے نا. شک ایمان کو زائل کر دیتا ہے, وسوسہ ایمان کو زائل نہیں کرتا, ٹھیک ہے. تو ایمان کی حفاظت کرنا کوئی معمولی بات نہیں ہے. سب سے اہم چیز ہمارے پاس تو ایمان ہے. ابھی کسی امریکن ہمارے دوست ہیں, بھائی ہیں, وہ سنا رہے ہیں اپنی, مطلب ان کا ایک میں مجھے بھیجا تھا کسی نے, ہمارے دوست نے, تو وہ امریکہ میں ایک انسٹیٹیوٹ ہے یقین انسٹیٹیوٹ کے نام سے, ٹھیک ہے. یقین انسٹیٹیوٹ بنایا ہوا ہے امریکہ کے اندر یہ سو کالڈ مسلمز نے, ٹھیک ہے. تو اس میں کس قسم کی باتوں کو پروموٹ کر رہے ہیں, ایسا کنفیوز کر رہے ہیں وہ ایولیوشن تھیوری. اب ایولیوشن کو جو ہے نا وہ اپنے گھما پھرا کر کے الفاظ کے اندر نا, واٹ دے آر ڈوئنگ از پروموٹنگ دا ایشو آف ایولیوشن, کہ ہاں جی ایولیوشن کا جو ہے نا وہ ہم انکار نہیں کر سکتے, اور ایسے ادھر ادھر گھما پھرا کے الفاظ سے کہ بندے کو سمجھ میں نہ آئے کہ کہہ کیا رہے ہیں اصل میں. لیکن نا وہ بیسیکلی آپ کے ایمان کے اندر دڑاڑے ڈال رہے ہیں. وہ تو اللہ جزائے خیر دے ان وائٹ امیریکن برادر کو کہ انہوں نے جو ہے نا ایک ایک لفظ کو پکڑ پکڑ کر کے لوگوں کے سامنے اس کو کھولا کہ یہ اصل میں تو ایولیوشن ہی کو جسٹیفائی کر رہے ہیں, کہ ہمیں کچھ پتا نہیں ہے کہ حضرت آدم علیہ السلام جو ہے نا وہ ریئل فگر تھے کہ وہ کوئی میتھیکل فگر تھے. میتھیکل لفظ میتھیکل استعمال کرتے ہیں, اور پھر ساتھ ساتھ جو ہے نا جب ان کے اوپر تنقید کی جاتی ہے کہتے ہیں نہیں نہیں ہم نے تو کوئی ایسی بات نہیں کری, ٹھیک ہے. تو اس طریقے سے جو ہے نا یہ میڈیا کو استعمال کر کے, سوشل میڈیا کو استعمال کر کے جو کچی نسبت والے لوگ ہوتے ہیں نا ان کے ایمان کو ضائع کر رہے ہوتے ہیں, ختم کر رہے ہوتے ہیں شک ڈال ڈال کر کے, ٹھیک ہے. اور گھما پھرا کر کے باتیں کرتے ہیں کہ عام آدمی ان کو تنقید بھی نہ کر سکے, ان کی ان سازشوں کو پکڑ بھی نہ سکے, ٹھیک ہے. تو ایمان جو ہوتا ہے نا یہ شک سے بالاتر ہوتا ہے, شک ایمان کو ضائع کر دیتا ہے, ٹھیک ہے. تو ایمان کا مطلب یہ ہو گیا کہ تو یعنی لفظ ایمان کے اوپر تھوڑی بات کر کے ہم آگے چلتے ہیں کہ اللہ تعالیٰ ارشاد فرماتے ہیں اے ایمان والو اطیعوا اللہ, اطاعت کرو اللہ کی, واطیعوا الرسول, اور اطاعت کرو رسول کی, ولا تبطلوا اعمالکم, اور اپنے کیے ہوئے اعمال کو ضائع نہ کرو, ٹھیک ہے نا, باطل نہ کرو, نگیٹ نہ کرو اپنے اعمال کو, ٹھیک ہے. تو اب یہ تبطلوا اعمالکم یہ تو معروف مسائل حضرت نے کھولا ہے اس کو, تو اس کو انشاءاللہ ادھر ہی ڈسکس کریں گے. لیکن اطیعوا, اطیعوا کا کیا مطلب ہوتا ہے, اطاعت کرو. اطاعت یہاں پر کیا, کون سی والی اطاعت مراد ہے؟ ہم اطاعت کو سمجھتے ہیں حکم ماننا, جو آپ کو کہا جا رہا ہے ویسے ویسے آپ کر لینا, فالوئنگ آرڈرز. نہیں, یہاں پر جو اطاعت ہے اس کا مطلب محض فالوئنگ آرڈرز نہیں ہے. کیوں نہیں ہے بھائی, آپ بتا دیں, فالوئنگ آرڈرز کیا فقط فالوئنگ آرڈرز ہے یہ اطاعت؟ اس میں اور کیا چیز چاہیے؟ جیسے کہ اطاعت ہم سے ڈیمانڈ کی جا رہی ہے, تو یہ کون سی والی اطاعت ہے, کیسی والی اطاعت ہے؟ ہر قسم کی اطاعت کو فالوئنگ ود اعتماد. اچھا ٹھیک ہے, سپردگی بھی ضروری ہے؟ نہیں, سپردگی تو مجبوراً بھی ہو جاتی ہے نا. اعتماد کا لفظ اچھا ہے, ٹھیک ہے نا, کہ اعتماد کے ساتھ اطاعت کرنا. اور اعتماد کیا, کہ جو فالوئنگ یہ جو آرڈرز دیے جا رہے ہیں یہ آرڈرز جو ہیں وہ ہماری بھلائی کے لیے ہیں, ٹھیک ہے نا. تو اعتماد ہونا آرڈر دینے والے کے اوپر, صحیح ہے. اتباع جو ہے وہ تا سے ہوتی ہے, حمزہ تا با الف عین, ٹھیک ہے. تو خیر کامل اتباع مراد نہیں ہے یہاں پر, وہ تو ہے ہی, کامل اتباع تو ضروری ہے, کامل اطاعت ضروری ہے, لیکن ایسی اطاعت جس میں اعتماد بھی شامل ہو, جس کے اندر عقیدت بھی شامل ہو, بلکہ ہونی تو چاہیے محبت بھی شامل, رائٹ. جو حکم دے رہا ہے اس کے لیے اس کی بزرگی کا اعتماد ہونا، اس کے لیے دل کے اندر ایک اس کی شان کا ہونا، اس کے لیے محبت کا ہونا، اس کے لیے جذبات، اچھے جذبات کا ہونا، یہ ساری چیزیں بھی شامل ہیں، ٹھیک ہے؟ خالی روبوٹ کی طرح سے یا تو اطاعت کرنا یہ مراد نہیں ہے، اور جس کو کہتے ہیں نا مارے باندھے اطاعت کرنا، مارے باندھے اطاعت کرنا، ٹھیک ہے نا، یہ بھی مراد نہیں ہے، ٹھیک ہے؟ تو اعتماد کے ساتھ، ایمان کے ساتھ، مثال کے طور پر اس کو سمجھنے کے لیے یہ مثال ہمیشہ یاد رکھیں کہ سلیمان علیہ السلام جب جنوں سے تعمیر کروا رہے تھے مسجد اقصی کی، تو جن جو ہیں وہ سلیمان علیہ السلام کی اطاعت کرتے تھے، آپ علیہ السلام جو حکم دیا کرتے تھے جنوں کو ماننا پڑتا تھا، رائٹ؟ لیکن وہ کیوں مان رہے ہوتے تھے؟ کیونکہ ان کی مجبوری تھی، مجبوری تھی ان کی ماننا، اگر وہ نہیں مانتے تو ان کو فرشتوں نے آ کر کے یہ بات کہی ہوئی تھی کہ ہم تمہیں نا میزائلز سے ماریں گے، آتشی کوڑوں سے ہم تمہیں ماریں گے، اور یہ چیز جو تھی نا یہ ایمان کی بیس پر نہیں تھی کہ کوئی صحیفہ اترا تھا آسمان سے اور کسی رسول نے ان کو کہا تھا کہ تمہیں مار پڑے گی اگر تم نہیں مانو گے، ٹھیک ہے نا؟ جیسے ہمیں بھی تو یہی بتایا جاتا ہے نا کہ اگر تم بات نہیں مانو گے تو جہنم میں جلنا پڑے گا، لیکن ہم نے جہنم کو دیکھا ہے، ہم نے فرشتوں کو دیکھا ہے، ہم نے تو نہیں دیکھا، تو ہم جو بات مان رہے ہوتے ہیں جہنم کے خوف کی وجہ سے، یہ ایمان کی بنیاد پر ہے، اندیکھا ایمان، بے شک خوف ہوتا ہے مار پڑنے کا، لیکن ہم نے فرشتوں کو دیکھا نہیں ہے جو مار لگاتے ہیں، ہم نے ان کو نہیں دیکھا، ہم نے جہنم کو نہیں دیکھا، لیکن یہ جو جن تھے نا جنہوں نے فرشتوں کو دیکھا تھا، ٹھیک ہے نا؟ فرشتے جب آ کر کے جنوں کو بولتے تھے نا کہ ہم تمہیں آتشی کوڑوں سے ماریں گے، تو جنوں کو فرشتے نظر آتے ہیں، تو یہ ایمان کی بنیاد پر فرشتوں کی بات نہیں مان رہے ہوتے تھے، بلکہ یہ مجبوراً فرشتوں کی بات مان رہے ہوتے، ٹھیک ہے، اور اطاعت کر رہے ہوتے تھے، جب بھی تو وہ جنوں نے بنائی ہے، صحیح ہے؟ تو یہ جو اطاعت ہوتی ہے نا یہ مراد نہیں ہے یہاں پر، مارے باندھے والی اطاعت، مجبوری اطاعت، ٹھیک ہے، مجبوراً جو اطاعت کی جاتی ہے، بلکہ ایمان کے ساتھ اطاعت، اور جیسے کہ آپ نے یہاں لکھا ہے محبت اور خدمت کا جذبہ اور یعنی اللہ کی رضا کے لیے اطاعت کرنا، یہ تو آپ نے رٹا رٹایا جملہ، نہیں تفصیل سمجھے نا اس کو جو سمجھائی گئی ہے، اچھا، یا ایھا الذین آمنوا اطیعوا اللہ، اطاعت کرو اللہ کی اور اطاعت کرو اللہ کے نبی کی، رسول کی، ٹھیک ہے؟ تو بھائی اب اس کے اوپر سوال پیدا ہوتا ہے کہ دونوں کو الگ الگ کیوں کہا گیا، ٹھیک ہے؟ اللہ کی اطاعت، کہ اللہ تعالیٰ کی طرف سے کوئی الگ حکم آتے ہیں اور نبی صلی اللہ علیہ وسلم کی طرف سے کوئی الگ حکم آتے ہیں، کہ ادھر سے جو ہے وہ اللہ کی آواز آ رہی ہے، اللہ تعالیٰ کی طرف سے واٹس ایپ میسیجز آ رہے ہیں، اللہ تعالیٰ کی طرف سے جو ہے وہ کوئی صحیفے جو ہیں وہ آسمان میں فلوٹ ہوتے ہوئے آ رہے ہیں آپ کے پاس، ٹھیک ہے نا؟ تو ان کو پکڑ کر کے ان میں جو لکھا ہوا ہے اس کے اوپر عمل کرنا یہ اللہ کی اطاعت کہلائے گی، اور نبی علیہ الصلوۃ والسلام جو باتیں کہہ رہے ہیں تو اس کے اوپر عمل کرنا جو ہے وہ نبی کی اطاعت کہلائے گی، کیا یہ دونوں الگ الگ چیزیں؟ رائٹ، نہیں، یہ دونوں الگ الگ چیزیں نہیں ہیں، ٹھیک ہے نا؟ ہے تو دونوں کی دونوں ایک ہی چیز، تو اس کے جو ہے نا وہ دو مطلب ہو سکتے ہیں، ایک مفسرین نے بیان کیا کہ اطیع اللہ جو ہے یہ کلام اللہ کے اندر جو احکامات ہیں، قرآن کے اندر جو احکامات ہیں، یہ ان کی اطاعت مراد ہے، اور اطیع الرسول سے مراد جو ہے وہ قرآن کے ایکسپلیسٹ احکامات کے علاوہ جو نبی علیہ الصلوۃ والسلام نے احکامات دیے ہیں، جو کہ قرآن کے اندر آیات کی شکل میں موجود نہیں ہے، ٹھیک ہے، لیکن بیسڈ وہ بھی قرآن پہ ہی ہیں، رائٹ؟ کوئی نبی علیہ الصلوۃ والسلام کا ایسا حکم نہیں ہے جس کی بیسس جو ہے وہ قرآن نہ ہو، رائٹ؟ قرآن سے بیسڈ ہی سارے احکامات نبی علیہ الصلوۃ والسلام کے احکامات ہیں، ٹھیک ہے؟ تو وہ جو حدیث کے اندر احکامات ملتے ہیں یا سنت میں جو احکامات ملتے ہیں نا وہ اطیع الرسول ہے، ٹھیک ہے؟ تو اطیع اللہ اور اطیع الرسول کے درمیان بس اتنا فرق ہے، لیکن حقیقت کیا ہے کہ قرآن بھی ہم تک جو ہے وہ نبی علیہ الصلوۃ والسلام کے واسطے سے ہی پہنچا، سب کچھ، ایک ایک حرف، ایک ایک لفظ قرآن کا نبی علیہ الصلوۃ والسلام کے واسطے سے پہنچا، کوئی ایک لفظ بھی قرآن کا اللہ تعالیٰ نے نبی علیہ الصلوۃ والسلام کو بائی پاس کر کے ہم تک نہیں پہنچایا، پہنچا سکتے تھے کہ نہیں پہنچا سکتے تھے، کیا مشکل تھا اللہ کے لیے، رائٹ؟ جبرائیل علیہ السلام جو ہے وہ ڈائریکٹلی آ کے صحابہ سے بات کر لیتے، رائٹ؟ کوئی مسئلہ تھا اس کے اندر؟ کوئی مسئلہ نہیں تھا، رائٹ؟ اور صحابہ سے بات کرنا تو کیا، اللہ تعالیٰ جو ہے جبرائیل علیہ السلام کے ذریعے سے یا باقی فرشتوں کے ذریعے سے ہر انسان تک کچھ نہ کچھ پورشن آف دا قرآن ڈائریکٹلی بھی پہنچا سکتے تھے. کیا مشکل ہے اس کے اندر؟ الہام ہوتا ہے کہ نہیں ہوتا ہم سب کو؟ رائٹ, انٹیوشن ہوتا ہے کہ نہیں ہوتا ہم سب کو؟ جب انٹیوشن ہو سکتا ہے تو قرآن کا کوئی لفظ کیوں نہیں آ سکتا تھا ڈائریکٹلی اللہ تعالیٰ کی طرف سے؟ ٹھیک ہے نا, آ سکتا تھا, بالکل آ سکتا تھا. اللہ تعالیٰ اس کے اوپر کامل قدرت رکھتے ہیں, لیکن اللہ تعالیٰ نے کیا راستہ پسند فرمایا؟ جو کچھ پہنچے گا میرے نبی کے واسطے سے پہنچے گا. نبی کے بغیر ایک لفظ قرآن کا تمہیں نہیں ملے گا, ایک حرف قرآن کا تمہیں نہیں ملے گا. ٹھیک ہے نا, تو اللہ کا حکم جو ہم تک پہنچا ہے وہ بھی تو نبی ہی کی زبان سے پہنچا ہے نا. رائٹ, نبی علیہ الصلوۃ والسلام نے ہی تو بتایا کہ یہ جو میں تمہیں سنا رہا ہوں یہ قرآن ہے, اور اس کے علاوہ جو میں تم سے کہہ رہا ہوں وہ قرآن نہیں ہے. اور صحابہ کرام نے بالکل کامل اعتماد کیا جو نبی علیہ الصلوۃ والسلام فرما رہے ہیں ایسا ہی ہے. ٹھیک ہے, تو اطیع اللہ و اطیع رسول جو ہے اس کے اندر بس اتنا فرق ہے کہ جو احکامات قرآن میں موجود ہیں اور جو احکامات قرآن میں موجود نہیں ہیں. ٹھیک ہے نا, ہے سب کچھ اللہ تعالیٰ کا حکم. نبی علیہ الصلوۃ والسلام اپنی مرضی سے, وما ینطق عن الہوا, اپنی خواہش سے کوئی بھی بات زبان سے نہیں نکالتے. نطق کرنا ہوتا ہے زبان سے نکالنا. وما ینطق عن الہوا, اپنی ہوا سے یعنی اپنی خواہش سے کوئی بھی چیز کو نطق نہیں کرتے. ٹھیک ہے, تو یہ دونوں چیزیں جو ہیں وہ ایک ہی ہیں ان ایسنس. ٹھیک ہے, تو اب جو ہے نا اس کو الگ الگ بیان کرنے میں پھر تھوڑی سی اور بھی تفصیل ہے, لیکن پھر ہم پورا گھنٹہ اسی میں نکال دیں گے, تو اس وجہ سے ہم آگے چلتے ہیں. ٹھیک ہے, وہ تفصیل ویسے بھی آتی رہتی ہے مختلف مقامات کے اوپر. تو اطیع اللہ و اطیع رسول, کہ اللہ تعالیٰ کی بھی اطاعت کرو اور اللہ کے رسول کی بھی اطاعت کرو. ولا تبطلوا اعمالکم, اور اپنے اعمال کو ضائع نہ کرو, کیونکہ اگر تم نہیں کرو گے نا اطاعت, تو پھر تم جو اپنی خواہش سے نیک اعمال کرتے ہو بیکاز یو لائک ٹو ڈو اٹ, بیکاز یو فیل گڈ اباؤٹ اٹ, رائٹ, تمہیں اچھا لگتا ہے یہ والے اچھے اچھے اعمال کر کے, تو وہ تمہارے اعمال جو ہے نا پھر وہ ضائع ہو جائیں گے. ٹھیک ہے نا, وہ تمہیں فائدہ نہیں دیں گے. ٹھیک ہے, یہ فائدہ تمہیں اسی وقت دیں گے جب اللہ اور اس کے رسول کی اطاعت کے ساتھ ہی والے اعمال کیے جا رہے ہوں گے. ٹھیک ہے نا, اب یہ ٹاپک جو ہے وہ بہت کھولا جا سکتا ہے. ٹھیک ہے, لیکن عام الفاظ میں اس ٹاپک کے اوپر پچھلے دنوں ہمارے درمیان کافی بات ہوئی ہے, بیان بھی ہوا ہے, تو پورا کا پورا اس ٹاپک پر اللہ کی مرضی ہوئی تو وہ بیان ریکارڈنگ نہیں ہو سکا. ٹھیک ہے, یاد ہے کسی کو کیا تھا وہ؟ کہ اطیع اللہ اطیع رسول کرو گے تو تمہارے اعمال قبول ہوں گے, فائدہ مند ہوں گے, اور اگر نہیں کرو گے تو نہیں قبول ہوں گے, نہیں فائدہ مند ہوں گے. بتا سکتا ہے کیا تھا وہ ٹاپک؟ کن ٹرمز کے ساتھ وہ والی ڈسکشن ہوئی تھی, جو کہ بیسیکلی یہی بات ہو رہی ہے, یہی بات تھی. ٹھیک ہے, لیکن وہاں پہ ڈفرینٹ ٹرمینالوجیز کے ساتھ اس بات کو ڈسکرائب کیا تھا. دو تین ہفتے پہلے کا جمعہ کا بیان, گناہ سے بچنا. ٹھیک ہے, آپ پہنچ گئے ہیں وہاں تک, لیکن ٹرمز کیا تھے وہ؟ اگر تم کون سے والے گناہ سے نہیں بچو گے, ان تجتنبو, کیا تھا؟ ان تجتنبو کبائر. جی, کبائر, اگر تم کبیرہ گناہوں سے نہیں بچو گے. ویسے قرآن کیا کہتا ہے کہ اگر تم کبیرہ گناہوں سے بچو گے تو ہم تمہارے صغیرہ گناہوں کو معاف کر دیں گے اور تمہیں جنت کے اندر جگہ عطا فرما دیں گے. ٹھیک ہے, تو اس کی کنفیوژن کیا تھی؟ کہ اگر تم کبیرہ سے نہیں بچو گے تو تمہارے صغیرہ بھی معاف نہیں ہوں گے اور تمہاری نفلی عبادتیں بھی قبول نہیں ہوں گی. ٹھیک ہے نا, کیا مطلب؟ کہ تم جو نفلی عبادتیں کرتے پھر رہے ہو یہ ضائع کر دی جائیں گی. یہی بات یہاں لکھی ہوئی ہے, وَلَا تُبْطِلُوا أَعْمَالَكُمْ, رائٹ, کہ اگر تم اللہ اور اس کے رسول کی اطاعت نہیں کرو گے نا تو تمہارے جو نفلی اعمال کرتے پھر رہے ہو اتنے سارے, یہ نفلی اعمال جو ہیں یہ ضائع ہو جائیں گے. राइट, ये ज़ाया हो जाएंगे तुम्हारे, तुम्हें फ़ायदा नहीं होगा इन अपनी अमाल से, ठीक है ना। तो असल चीज़ क्या है, वो फ़राइज़ के ऊपर अमल करना। और फ़राइज़ में से सबसे पहला फ़र्ज़ क्या है, सबसे पहला फ़र्ज़ जिसकी यहाँ पर बात हो रही है, सबसे पहला फ़र्ज़ जो है ईमान लाना, ठीक है ना। ईमान लाए बगैर कौन सा फ़र्ज़ किया आपने, नमाजें पढ़ते रहे ईमान नहीं लेकर के आए तो नमाजें कबूल होंगी नहीं, ईमान सबसे पहला फ़र्ज़ है, उसके बाद नमाजें, फिर उसके बाद रोज़ा, फिर उसके बाद ज़कात, वही मतलब ज़कात, फिर रोज़ा, फिर उसके बाद हज, राइट, और बाकी गुनाहों से बचना, ये सब फ़राइज़ हैं, ठीक है ना। तो अगर इन फ़राइज़ को छोड़ दिया और नफले पढ़ते रहे तो फिर उन नफलों का फ़ायदा नहीं होगा। इन्नल्लज़ीना कफ़रू, बेशक वो लोग जिन्होंने कुफ्र किया, फिर रिपीट कर रहे हैं अल्लाह ताला, क्योंकि दो आया, एक आयत पहले भी यही अल्फाज थे कि बेशक जिन लोगों ने कुफ्र किया, वह सद्दु अन सबीलिल्लाह, और अल्लाह ताला के रास्ते से रोका, ठीक है। सुम्मा, फिर उसके बाद, सुम्मा जो है वो देन के मानी में इस्तेमाल होता है उमूमन, THEN, देन यानी अब इसके बाद, मातु, मर गए वो, इसी हालत में मर गए, वहुम कुफारुन, और इस हालत में के, यानी यहाँ पे वाव जो है वो हालिया, यानी इस हाल में कि वो काफिर थे, यानी अपने कुफर ही के हालत में मर गए। फलन यग़फिर अल्लाहु लहुम, हरगिज नहीं अल्लाह ताला उनकी गलतियों को माफ़ करेंगे, हरगिज नहीं, लन जो है वो हरगिज नहीं के मानी में आता है, सर्फ पढ़ने वाले जानते हैं इस बात को, ठीक है। लन यग़फिर अल्लाहु लहुम, हरगिज ना बख्शेगा अल्लाह ताला उनको, ठीक है। तो असल चीज़ क्या है, ईमान को जो है ना वो मौत तक बचा के इस दुनिया से जाना, दुनिया में ईमान की हालत में रहे, जिंदगी में अमाल करते रहे, मरते वक्त काफिर हो गए, सब खत्म हो गया, सब जाया हो गया, ठीक है ना। तो इसी वजह से ना सूए खात्मा का खौफ, सूए खात्मा का खौफ, बुरा खात्मा, सू कहते हैं बुरे को, सूए खात्मा का खौफ जो है वो ईमान वाले से कभी भी ख़त्म नहीं होता, कभी भी मुतमइन नहीं होता कि हाँ जी मैंने तो ईमान पर ही मरना है और ठक जन्नत में जाना है, ये नहीं सोच रहा होता ईमान वाला, ठीक है। तो ये लाजमी है, तो उनको फरमा दिया कि जो लोग इस हालत में मर भी गए ना तो उनकी गलतियों को नहीं बख्शा जाएगा। फला तहिनु व तदउ इला सलमी, सो तुम तहिनु, बोदे ना हो जाओ, यानी झुक ना जाओ और नरम ना पड़ जाओ, और इस तरह की मानी आते हैं जो कि इंशाल्लाह, हाँ, लन जो है वो हरगिज नहीं और मुस्तकबिल दोनों के लिए इस्तेमाल होता है, यानी दोनों मानी होते हैं इसके अंदर जी। तो तुम जो है ना वो बोदे ना हो जाओ, यानी झुक ना जाओ, और यानी इहानत, जैसे कहते हैं ना इहानत, जिल्लत और रुसवाई, उसको इहानत भी कहते हैं उर्दू के अंदर भी, ठीक है। तो तहिनु जो है वो उसी का फेल है, ठीक है, वर्ड। वह तदउ इला सलमे, और लगो पुकारने सुलो के लिए, सलम से यहाँ पे मुराद सुलो है, पीस, यानी जंग के दौरान बात हो रही है कि ढीले ना पड़ जाओ और सुलो के लिए ना पुकारना शुरू हो जाओ, ठीक है। अब इसमें जाहिर है बहुत तफसील है, क्योंकि सुलो के लिए पुकारना जो है वो कोई हर हालत में तो नाजायज नहीं है, ठीक है। तो इसकी तफसील मार्फ मसाइल में पढ़ेंगे इंशाल्लाह। वह अंतुमुल अअलौना, ठीक है, और तुम ही रहोगे गालिब, अअलौन, अअला, ऊंचा, तो तुम ही, अंतुम, तुम, अल अअलौना, तुम आला रहोगे, यानी तुम्हें ही अल्लाह ताला अपर हैंड देंगे, ठीक है ना। लेकिन उससे पहले हुक्म क्या है कि तुम ढीले ना पड़ जाओ और सुलो के लिए जो है ना वो तड़पना ना शुरू कर दो, ठीक है, तब जो है तुम्हें अल्लाह ताला ऊंचा मुकाम देंगे, अपर हैंड देंगे तुम्हारे दुश्मनों के ऊपर। वल्लाहु मअकुम, और अल्लाह ताला तुम्हारे साथ है, मईयत, मईयत का मतलब होता है साथ होना, ठीक है। तो अल्लाह ताला तुम्हारे साथ है, अल्लाह ताला तुम्हें अबैंडन नहीं करता, तुम्हें छोड़ नहीं देता, तुम्हें हवाले नहीं कर देता तुम्हारे दुश्मनों के, बल्कि अल्लाह ताला की मदद तुम्हारे शामिल हाल रहती है, ठीक है ना। लेकिन उसके लिए शराइत हैं, अगर तुम उन शराइत को पूरी करोगे तो वलन यतरकुम आमालकुम, और तुम्हारे जो आमाल हैं उनमें कमी नहीं करेगा, ठीक है ना। यतरकुम के تم سے کم نہیں کرے گا، نقصان نہ دے گا تم کو تمہارے کاموں میں۔ ٹھیک ہے، تو وترا یترو یہ فیل ہے، اور اس کا مطلب ہوتا ہے کہ کمی کر دینا، تو تمہارے اعمال میں یعنی اعمال کے ثواب میں اللہ تعالیٰ کوئی کمی نہیں کرے گا۔ ٹھیک ہے، اب ترجمے سے تو بات سمجھ میں نہیں آتی ہے نا، تو اس طرح سے تفسیر پڑھیں گے تو انشاءاللہ یہ کانسیپٹ جو بہت ہی تفصیلی ہے انشاءاللہ وہاں سمجھ میں آئے گا۔ انما الحیاۃ الدنیا لعب و لہو، انما اس کا آسان ترجمہ تو بے شک سے، لیکن اصل ترجمہ اس کا ہے سوائے اس کے نہیں، only and only ٹھیک ہے، سوائے اس کے نہیں، یعنی دیر از نو ادر پاسبلٹی ایکسپٹ دس، واٹ الحیات الدنیا، دنیا کی زندگی لعب ہے اور لہو ہے۔ لعب کہتے ہیں کھیل کو، ٹھیک ہے نا، ٹوائز، یہاں پر ایک ٹوائے شاپ ہے العاب الحسین، بیوٹیفل ٹوائز، ٹھیک ہے، بیوٹیفل ٹوائز، تو یہ جو ٹوائز ہوتے ہیں نا بچوں کے ان کو لعب کہتے ہیں، کھیل کود کے لیے استعمال ہوتے ہیں نا، ٹھیک ہے، تو لعب کھیل کود ہے، اور لہو، لہو کا مطلب بیکار، رائٹ، تماشا جو کہ بیکار کی چیز ہوتی ہے، ٹھیک ہے، تو بیسیکلی انٹرٹینمنٹ کے لیے ہوتا ہے تماشا، اور بس انٹرٹینمنٹ ہی ہے، زیادہ سے زیادہ اور سے زیادہ کچھ نہیں ہے یہ، ٹھیک ہے نا۔ تو اللہ تعالیٰ فرما رہے ہیں انما کے ساتھ، انما کو کلمۃ الحصر بھی کہتے ہیں، حصر کا کلمہ، حصر مینس کہ جو چیز کسی ایک بات کو دوسری بات کے ساتھ محصور کر دیتی ہے، حصر جو ہے محصور سے نکلا، محصور مطلب اس کو بند کر دیتی ہے اس کے اندر۔ تو یہ بات کہ دنیا کی زندگی لعب اور لہو ہے نا، ان نماز کے ساتھ جو استعمال ہوا اس کا مطلب یہ ہوا کہ دنیا کی زندگی صرف اور صرف لعب ہے اور لہو ہے، ٹھیک ہے نا، دیر از نو ادر پاسبلٹی کہ دنیا کی زندگی جو ہے وہ کوئی اور بھی ہو سکے، اس کے علاوہ بھی کچھ ہو سکے، نہیں، یہ لعب اور لہو ہے، ٹھیک ہے۔ وَإِن تُؤْمِنُوا، اور اگر ان شرط کے لیے ہوتا ہے، اگر تؤمنوا، تم ایمان لے کر کے آؤ گے، وَتَتَّقُوا، اور تم تقوی اختیار کرو گے، یُؤْتِكُمْ اُجُورَكُمْ، تو وہ دے گا تم کو تمہارا اجر، اجورکم، تمہارا اجر، ولا یسألکم اموالکم، اور نہیں مانگے گا تم سے تمہارے اموال، تمہارے مال، ٹھیک ہے، یسألکم کا مطلب سوال کرے گا تم سے، ٹھیک ہے، تو سوال کرنے سے مال کا سوال کیا جاتا ہے، تو اس کا مطلب کیا ہوتا ہے، یہ آڈیٹرز والا سوال نہیں ہوتا، اکاؤنٹنٹس والا سوال نہیں ہوتا کہ ہم بھی بتائیں کریڈٹ کتنا ہے، ڈیبٹ کتنا ہے، بیلنس شیٹ کیسی ہے، یہ سوال نہیں ہوتے۔ جب مال کا سوال کیا جاتا ہے نا، تو سوال کرنے کا مطلب ہوتا ہے مال کا کہ مال مانگا جانا، مانگنا مال کو، لاؤ بھی دے دو، ہمارے حوالے کرو مال کو، یہ مراد ہوتی ہے، ٹھیک ہے، مال کا سوال کرنا، ٹھیک ہے۔ ویسے بھی ان اموالکم ہوتا تو پھر مال کے بارے میں سوال کرنا کہ بھائی کہاں سے کمایا، کہاں سے کہاں پہ خرچ کیا، ٹھیک ہے نا، یا کیسے کمایا، کیسے خرچ کیا، وہ تو ان اگر لگ جاتا تو پھر وہ مراد ہوتی، جیسے کہ آڈیٹر سوال کرتے ہیں، ٹھیک ہے نا۔ یہاں پر ہے یس الکم اموالکم، کہ تم سے مال مانگے گا نہیں، ٹھیک ہے، تو فرمایا کہ ان تؤمنو، اگر تم ایمان لے کر کے آؤ گے، ایمان کی تو تفصیل ہم نے پڑھ لی، بات مطلب ڈسکس کر لی، اور تتقو، تقوی اختیار کرنے کا کیا مطلب ہے، تقوی اختیار کرنے کا مطلب ریپیٹیشن کی خاطر، یاد دہانے کی خاطر، کہ تقوی جو ہے وہ گناہوں سے بچنے کو کہتے ہیں، بلکہ اور زیادہ اس کی تفسیر میں جائیں تو ہر وہ چیز جو کہ بندے اور پروردگار کے درمیان جدائی کا سبب بن سکے، دوری کا سبب بن سکے، ہر اس چیز سے بچنا تقوی کہلاتا ہے۔ تو تقوی کچھ کرنے کا نام نہیں ہے کہ اعمال کر رہے ہیں، اور اعمال سے مراد نفل اعمال، کہ نفل اعمال کر رہے ہیں تو تقوی اختیار کر رہے ہیں، بھائی یہ صاحب تو بڑے متقی ہیں جی، یہ تو جی ہر نماز کے بعد جو ہے نا وہ تین وہ چھ رکعت نفل پڑھتے ہیں، اور یہ تو جو ہے نا ان کی تو تہجد قضا نہیں ہوتی ہے، تو بڑے متقی ہیں بھائی، ان کی تہجد قضا نہیں ہوتی ہے، اور یہ تو ہر ہفتے عمرہ کرنے کے لیے جاتے تھے جب کھلا ہوا تھا تو، ہے نا، اور یہ تو اتنا صدقہ و خیرات کرتے ہیں، بڑے متقی ہیں، नहीं, इनमें से कोई भी चीज तकवा वाली नहीं है। तकवा होता है गुनाहों से बचना, क्या मतलब, फराइज पूरे करते हैं और जिन चीजों को करने से मना किया गया है उनसे बचते हैं, ठीक है ना, जिसको गुनाह कबीरा कहा जाता है, ठीक है। तो ये है तकवा की मुख्तसर तारीफ। तो अल्लाह ताला की डिमांड क्या है, मोमिनो कि तुम ईमान लेकर के आओ और तब तको, ठीक है, ये तकवा इख्तियार करो, बाकी काम जो है वो अल्लाह ताला करते हैं। युतिकुम उजूरकुम के अल्लाह ताला जो है ना वो तुम्हें पूरा पूरा सवाब भी देंगे, उसमें कोई कमी नहीं करेंगे तुम्हारे सवाब में। और सवाब क्या है, सवाब का मतलब ये नहीं है कि जैसे बच्चों को जो है ना वो आपने टॉफी दे दी बस, यहाँ भी सवाब मिलेगा, सवाब मिलेगा। हमारे नज़दीक सवाब की कोई खास वैल्यू है नहीं, हमें पता ही नहीं है सवाब का मतलब क्या होता है, सोचा ही नहीं कभी इसके बारे में, ठीक है भाई। सवाब जो है ना, इसको हमारे मशायख समझाते हैं बेहतरीन तरीके से, सवाब जो है वो जन्नत की करेंसी है, करेंसी, ठीक है ना। आप अमेरिका चले जाएं और आपके जेब में जो है वो फूटा डॉलर ना हो, ठीक है, तो अमेरिका तो पहुंच गए जी, अब वहां पे जाके करेंगे क्या, डॉलर तो आपके पास है नहीं कोई, ठीक है ना, तो फिर वहां पे जाकर क्या मांगेंगे, वहां तो कोई आपको कोई चीज नहीं देगा, ठीक है ना, एवरीवन इज बिजी इन देयर ओन लाइफ, ठीक है ना। तो भाई कुछ करेंसी लेके जाएंगे तो वहां पर आपको घर भी मिलेगा, उस करेंसी के बदले में आप खाना पीना भी खरीदेंगे, उस करेंसी के बदले में आप गाड़ी भी खरीदेंगे, उस करेंसी के बदले में आप कुछ और भी मजे कर सकते हैं। करेंसी कोई नहीं, पहुंच गए किसी दूसरे मुल्क, क्या करेंगे फिर आप। तो सवाब जो है वो जन्नत की करेंसी है, ठीक है, तो जितना सवाब मिलता जाएगा उतना जो है वो जन्नत के अंदर फायदे उठाते जाएंगे, वहां पर चीजें मिलती चली जाएंगी, ठीक है ना। तो युतिकुम उजूरकुम का जो लफ्ज़ है ना, ये इसको हल्का नहीं समझ सकते हैं, क्या भाई मतलब ठीक है बस मिल जाएगा कुछ ना कुछ है, नहीं भाई ये यही तो असल है, ठीक है। तो अल्लाह ताला सवाब बिल्कुल कमी नहीं करेगा, वला यसअलकुम अमवालकुम, और जो है ना वो तुमसे कोई बहुत आजमाइश वगैरह की डिमांड नहीं होगी तुमसे ज़्यादा, ठीक है ना, एज लॉन्ग एज तुम ईमान और तकवा वाला मामला पूरा करते हो तो फिर हम तुमको ज़्यादा तंग नहीं करेंगे, ठीक है ना, हम तुमसे कोई नहीं बहुत ज़्यादा डिमांड्स नहीं करेंगे, सही है। अपने पास रखो अपने अपने अमवाल को, ठीक है ना, अपने अमवाल में रहो, अपने ख़ानदान में रहो, अच्छे रहो, खुश रहो, जीते रहो बस, ठीक है, लेकिन इन शरायत को पूरा करने से ऐसा होता है। यस अल कुमूहा फयुहफिकुम तबखलू व युखरिज अफगानकुम, ठीक है। अब इसके बाद अल्लाह ताला ने, क्योंकि बंदे हैं ना, ये कुरान जो है वो नाजिल हो रहा है बंदों के ऊपर, राइट, सहाबा किराम जो है वो इंसान है जाहिर है, ठीक है, तो अब इंसान की जो लिमिटेशंस हैं वो भी तो अल्लाह ताला को पता है ना, ठीक है, भाई जो कोई मशीन मैन्युफैक्चर करता है तो मैन्युफैक्चरर को तो सारी लिमिटेशंस पता होती हैं, सारी एबिलिटीज भी पता होती हैं, फॉल्ट्स भी पता होती हैं, सारी चीज़ें पता होती हैं। तो अल्लाह ताला मैन्युफैक्चरर है हमारे, तो अल्लाह ताला को सब कुछ पता है ना, तो इस वजह से ना अल्लाह ताला जो है वो सहाबा से बात कर रहे हैं, इंसानों से बात कर रहे हैं, ठीक है, कि भाई अगर हम तुम्हारे ऊपर इस किस्म के ज़्यादा बोझ डाल दें ना तो फिर ना वो तुमसे संभाला नहीं जाएगा ये, क्योंकि हमने तुम्हारी मशीन बनाई नहीं है इतनी ज़्यादा, उसके अंदर टॉलरेंस हमने रखी नहीं है, ठीक है ना, तो इसी वजह से हम जो है ना वो किसी के ऊपर उसकी टॉलरेंस से ज़्यादा बोझ डालते ही नहीं है। ला युकल्लिफुल्लाहु नफ्सन इल्ला वुसअहा, लेकिन ये टॉलरेंस किसको पता है, ये अल्लाह ताला को पता होती है, ठीक है ना। तो फरमा रहे हैं इन यसअलकुमुहा, अगर वो मांग ले तुमसे माल, ठीक है, मुराद यहाँ पर है तुमसे ज्यादा माल मांग ले, ज्यादा डिमांड कर ले, दाओ भी सारा का सारा, तुम्हारा तो अपना कुछ भी नहीं है, जो कुछ तुम्हारे पास है सब कुछ तो अल्लाह का दिया हुआ है, लाओ सारा का सारा, सब कुछ दे दो, अगर इस किस्म की डिमांड हो जाए तुमसे ना तो तुम्हारी जो टॉलरेंस लेवल है ना वो एक्सीड कर जाएगी, ठीक है, तो क्या होगा, फयुहफिकुम, फिर तुमको तंग करे, ठीक है ना, यानी बहुत ज्यादा बोझ डाल दे तुम्हारी टॉलरेंस से ज्यादा, तो तुम क्या करोगे, तबखलू, तुम बुखल करने लगोगे, ठीक है, वह युखरिज अफगानकुम, और ये जो मामला होगा ना तो उससे ना तुम्हारे दिल की जो खफगियाँ हैं ना तो फिर वो एक्सपोज हो जाएंगी, युखरिज बाहर निकल आएंगी, खारिज हो जाएंगी, एक्सपोज हो जाएंगी, अफगानकुम, तुम्हारे दिल की जो थोड़ा तंगियां वगैरह हैं और दिल में जो तुम्हारे जरा मुश्किल होगा, मुश्किल गुजर रही होगी तुम्हारे दिल के ऊपर, तो ये चीजें जो है ना एक्सपोज हो जाएंगी। हा अंतुम, हा जो है ये निदा के लिए, या यानी जैसे होता है ना हा उलाई, या जब जन्नत में जाने का मुजदा मिल जाएगा ना तो दाहने हाथ में नामे अमाल जिसको मिलेगा तो वो क्या कहेगा, हा उमुकरा किताबिया, हा कहेगा पहले। मौना तारे जमील साहब के अगर आपने बयान सुने तो वो इसको बड़े जबरदस्त तरीके से ना वो हा कहते हैं, है ना, ताकि समझ में आए कि कैसे ये खुश होकर के बोलेगा। ठीक है, तो यहाँ पर बंदे का हा नहीं है बल्कि अल्लाह ताला जो है वो हा के जरिए से बंदों को मुखातिब कर रहे हैं, तो इस वजह से तर्जुमा क्या बनेगा, सुनते हो हा उलाई तुम लोग, हा उलाई जो है वो यानी तुम लोग। तो हा यानी हा अंतुम सुनते हो तुम लोग, हा अंतुम पे ये तर्जुमा हो गया, सुनते हो तुम लोग, हा उलाई तुदऊना ये लोग जो हैं तुमको बुलाते हैं। अब ये हा उलाई ये अलग अलग चीज है, ठीक है ना, ये इसे इशारा हो गया, ठीक है, कि ये लोग तुमको दावत देते हैं, तुदऊना ठीक है तुमको बुलाते हैं, लितुनफिकू फी सबीलिल्लाह ये खर्च करो अल्लाह ताला के रास्ते में, ताकि तुम खर्च करो अल्लाह ताला के रास्ते में, इन्फाक फी सबीलिल्लाह कहते हैं अल्लाह के रास्ते में खर्च करना, तो तुनफिकू का मतलब हो गया कि तुम खर्च करो फी सबीलिल्लाह अल्लाह के रास्ते में। फमिनकुम मन यबखल, पस या यहाँ पे जो फा है उसका तर्जुमा भी उर्दू के फिर से किया जाता है, फिर मिनकुम तुम में से कोई, मन यबखल कोई ऐसा है कि बुखल करता है, जो बुखल करता है, मन का मतलब होता है जो, और यबखल का मतलब वो बुखल करता है, ठीक है। وَمَنْ يَبْخَلْ فَإِنَّمَا يَبْخَلُ عَنْ نَفْسِهِ اور جو بھی بخل کرتا ہے پس سوائے اس کے نہیں کہ يَبْخَلُ عَنْ نَفْسِهِ وہ اپنے نفس سے ہی بخل کرتا ہے۔ کیا مطلب اپنے نفس سے بخل کرنا، کہ جو اللہ کے راستے میں دینے سے میں کمی کرے گا، رائٹ، بخل کرے گا کا مطلب کم دے گا یا نہیں دے گا، ٹھیک ہے نا، تو وہ کسی دوسرے کا نقصان نہیں کر رہا بلکہ اپنا نقصان کر رہا ہے، کیونکہ اگر وہ اللہ کے راستے میں خرچ کرتا تو اس کے بدلے میں اللہ تعالیٰ اس کو یؤتکم اجورکم، اس کو جو ہے وہ اجر دے رہے ہوتے، ثواب دے رہے ہوتے، ٹھیک ہے نا، لیکن چونکہ اس نے خرچ نہیں کیا تو ثواب سے محروم ہو گیا، تو نقصان کس کا ہوا، اس کا اپنا نقصان ہوا نا، ٹھیک ہے۔ تو جو بخل کرتا ہے نا وہ اپنی جان سے ہی بخل کرتا ہے، واللہ الغنی، اور اللہ تعالیٰ تو الغنی ہے، غنی کا مطلب ہوتا ہے بے پرواہ، اللہ تعالیٰ کو کوئی ضرورت نہیں ہے، اللہ تعالیٰ از ناٹ ان نیڈ آف اینی تھنگ، اللہ الغنی ہے۔ انسانوں کے لیے الغنی کا لفظ کب استعمال ہوتا ہے، جب کسی انسان کے پاس بہت زیادہ مال ہو، کسی سے اس کو مانگنا نہ پڑے، اس کو کہتے ہیں یہ تو بہت غنی ہے، ٹھیک ہے نا، جیسے عثمان غنی، ٹھیک ہے نا، ان کے پاس مال بھی تھا، اللہ کے راستے میں خرچ بھی کرتے تھے، اس وجہ سے بھی ان کو غنی کہا جاتا تھا، لیکن کسی بھی انسان کو جو بہت مالدار ہو اس کو غنی کہا جا سکتا ہے، اللہ تعالیٰ تو ایسے غنی ہے کہ کسی چیز کی اللہ کو ضرورت نہیں ہے، حتیٰ کہ ہماری اللہ تعالیٰ کو ضرورت نہیں ہے، ٹھیک ہے نا، اللہ تعالیٰ کے پاس بندے بہت، اور اللہ تعالیٰ کے پاس جو ہے وہ تسبیح کرنے والے بہت، اللہ کی شان بیان کرنے والے بہت ہیں، فرشتوں میں بھی ہیں، انسانوں میں بھی ہیں، جنوں میں بھی ہیں، ہماری کوئی تھوڑی ضرورت ہے اللہ تعالیٰ کے، ہم اگر تسبیح نہیں بیان کریں گے، ہم اللہ تعالیٰ کی اطاعت نہیں کریں گے تو کوئی کمی ہو جائے گی اللہ تعالیٰ کے خزانے میں، ٹھیک ہے، تو یہ مراد ہو گیا غنی کا، واللہ الغنی۔ اور تمہارا کیا معاملہ ہے، انتم تم لوگ، الفقراء تم تو فقیر ہو، فقیر اس کو کہتے ہیں جس کے پاس کچھ بھی نہ ہو، اپنا کچھ بھی نہ ہو، جو کچھ ہو مانگا ہوا ہو، رائٹ، بھیک جس کو ملتی ہے نا وہ فقیر ہوتا ہے، تو فقیر کے پاس جو کچھ ہوتا ہے وہ بھیک کا ہوتا ہے، اس کا اپنا کچھ نہیں ہوتا، کہ اس نے کوئی اپنی صلاحیتوں سے کوئی چیز کمائی ہو، اپنی ذہانت سے کوئی چیز جو ہے وہ بنائی ہو، نہیں، وہ تو بالکل فقیر ہے، اس کے اوپر تو لوگ ترس کھا کر کے اس کو دیتے ہیں، ہمارا یہی معاملہ ہے کہ ہم فقیر ہیں، اللہ تعالیٰ ہمارے اوپر ترس کھا کر کے ہمیں دیتے ہیں، ٹھیک ہے نا، ہم اللہ تعالیٰ کو مجبور کرتے ہیں کہ اللہ مجھے اتنے پیسے چاہیے، لاؤ ذرا، نہیں دو گے تو میں تیری نماز نہیں پڑھوں گا، میں تیری بندگی نہیں کروں گا. کوئی کر سکتا ہے اس طریقے سے اللہ کو مجبور؟ اللہ تعالیٰ اپنے مرضی سے دیتے ہیں، حساب سے دیتے ہیں، اپنے ترس کھا کر کے ہمارے اوپر دیتے ہیں. تو ہم تو حقیقت میں ہم فقیر ہیں. اسی وجہ سے جو اللہ والے ہوتے ہیں نا، جنہوں نے اس حقیقت کو سمجھ لیا ہوتا ہے، پھر وہ اپنے نام کے ساتھ بھی فقیر لکھتے ہیں، ٹھیک ہے. جیسے ہمارے حضرت ہیں فقیر ذوالفقار نقشبندی، نام کے ساتھ، حالانکہ نام کا حصہ نہیں ہے یہ فقیر، لیکن اس وجہ سے کیونکہ اللہ تعالیٰ نے انسانوں کو فقیر بلایا ہے قرآن کے اندر، ایک جگہ نہیں، کم از کم دو تین جگہ پہ، ٹھیک ہے. یا ایھا الناس انتم الفقراء الى اللہ، اے انسانوں تم سب کے سب اللہ تعالیٰ کی طرف فقیر ہو. اور یہاں یہ بھی انہیں میں سے ایک مقام میں، اچھا ایک منٹ، یہ میں آیت کو ہی کر لوں، پھر آتا ہوں میں کمنٹ کرتا ہوں انشاءاللہ. وَإِن تَتَوَلَّوْا، اور اگر تم پھر جاؤ گے، تولا، یہ تولا کا مطلب ہوتا ہے پیٹ پھیر لینا، مڑ جانا، رخ پھیر لینا. تو اگر تم پھر جاؤ گے، یستبدل قوماً غیرکم، تو اللہ تعالیٰ بدل دے گا، ایک دوسری قوم لے آئے گا. استبدلا یستبدلو کا مطلب ہوگا کہ ایک دوسری قوم لے آئے گا تمہیں ریپلیس کرنے کے لیے، قوماً غیرکم، تمہارے علاوہ ایک قوم، ٹھیک ہے نا. تو اللہ تعالیٰ بدل دے گا تمہارے علاوہ ایک قوم سے تم کو. ثم لا یکونوا امثالکم، پھر وہ تمہارے مثل نہیں ہوں گے، تمہارے جیسے نہیں ہوں گے، ٹھیک ہے نا. تو یاد رکھو کہ یو آر ڈسپینسیبل، تمہیں ڈسپینس کیا جا سکتا ہے، تمہاری ضرورت نہیں ہے. سسٹم کو، اس سسٹم کے بنانے والے کو، چلانے والے کو تمہاری ضرورت نہیں ہے. جیسے کہ ایکسپیٹس جو ہوتے ہیں نا سعودی عرب کے اندر، یو اے ای کے اندر، ان کو بار بار ان کے امپلائیز جو ہیں، امپلائرز جو ہیں، وہ احساس دلاتے رہتے ہیں کہ ایسا مت سمجھو کہ تمہارے بغیر کام نہیں چل سکتا، ہے نا، ہم تمہیں جو ہے وہ فائر کر دیں گے، فائنل ایگزٹ پہ بھیج دیں گے اور کسی نئے بندے کو ہائر کر لیں گے. انڈیا کے اندر کروڑوں بھرے ہوئے ہیں، پاکستان کے اندر لاکھوں بھرے ہوئے ہیں، جو کہ تمہاری جاب کو ریپلیس کرنے کے لیے تیار بیٹھے ہوئے ہیں. ہر کوئی جو ہے وہ دعائیں مانگ رہا ہوتا ہے، اللہ مجھے سعودی عرب میں جاب مل جائے، مجھے یو اے ای میں جاب مل جائے، ہے نا. تو تمہاری ضرورت نہیں ہے ہمیں، اگر زیادہ چیپیں کرو گے نا تو تمہیں فائر کر دیا جائے گا اور اگلے بندے کو ہم ہائر کر لیں گے، ہمیں کوئی پرواہ ہی نہیں ہے، ہے نا. یہاں پہ ماشاء اللہ ویسے وہ بادشاہ لوگ ہیں، ٹھیک ہے نا، وہ آٹھ مہینے اگر کام نہیں ہوگا ان کی صحت پہ کوئی فرق نہیں پڑتا، اللہ تعالیٰ نے ان کو وہ جو کالا سونا عطا کیا ہے نا، اس کالے سونے سے جو ہے وہ خزانے بھرے ہوئے ہیں، ہمارے تصورات سے بالاتر ہیں ان کے خزانے، ٹھیک ہے نا. تو ان کو ہمارے چند جو ہم ہزار ریال کما کے ان کو دے دیتے ہیں، یا چلو لاکھ ریال کما کے دے دیتے ہیں نا، اس کی ان کو کوئی ضرورت نہیں ہے، ٹھیک ہے نا. اللہ تعالیٰ کے پاس تو زمین و آسمان کے خزانے ہے نا. اور اللہ تعالیٰ کا معاملہ تو یہ ہے کہ جی اللہ تعالیٰ انڈیا پاکستان سے ری ہائر کرنے کے بجائے اللہ تعالیٰ تو نئے بنا سکتے ہیں، ہے نا، نئے انڈینز، نئے پاکستانی، نئی پوری کی پوری مخلوق بنا سکتے ہیں. تو کیا ہماری اللہ تعالیٰ کو کوئی ضرورت ہے؟ ہماری تو ان عربوں کو ضرورت نہیں ہے، اللہ تعالیٰ کو کہاں سے ضرورت ہوگی، ٹھیک ہے نا. تو یہ ریئلائزیشن اگر کسی بندے کے اندر آ جائے نا تو خوف تو ویسے ہی پیدا ہو جاتا ہے، اپنے ڈسپنس ہو جانے کا خوف، ہے نا. اللہ تعالیٰ اٹھا کر کے ہمیں جہنم کے ڈسٹ بن میں پھینک دیں، کوئی ہے جو اللہ تعالیٰ سے وہ کوئی آپ کے پاس کوئی وہ جہاں پہ ہوتا ہے نا، چلو یہاں پر تو پھر وہ منسٹری آف لیبر ہوتی ہے، وہ انہوں نے ابھی اسٹارٹ کر دی ہے، منسٹری آف لیبر میں جا کر کے آپ کیس فائل کر سکتے ہیں، اللہ تعالیٰ کے خلاف کوئی کیس فائل کر سکتے ہیں، کوئی کورٹ آف لا ایسی ہے کہ اللہ کے خلاف جہاں پہ جا کر کے آپ جو ہے وہ پٹیشن فائل کریں گے کہ جی مجھے انہوں نے جو ہے وہ زبردستی میں نکال دیا ہے اور میں تو ڈیزرو نہیں کرتا تھا. کوئی ایسی کورٹ نہیں ہے، کوئی بات نہیں سنے گا، کسی قسم کی پیشی نہیں ہے وہاں پر، ٹھیک ہے. تو بھائی ہماری حقیقت تو یہ ہے، پھر اس کے اوپر ہم ناز اور نخرے اور اترانا اور اس کے اوپر جو ہے الٹی سیدھی حرکتیں کرنا، اور اللہ تعالیٰ کو جو ہے وہ اپنی زندگی کے اندر کم اہمیت دینا، اللہ کے قرآن کو جو ہے وہ ایسے ڈیل کرنا کہ جیسے نعوذ باللہ قرآن ڈسپنسیبل ہے ہماری زندگی کے اندر، ہے نا. نبی علیہ الصلوۃ والسلام کی سنتیں ہماری زندگی میں डिस्पेंसिबल है। हाँ अमल कर लिया बड़ी अच्छी बात है, नहीं भी किया तो कोई बात नहीं है, किसी और चीज़ पे अमल कर लेंगे, है ना, गोरों की सुन्नत पे अमल कर लेंगे, चिपटों की सुन्नत पे अमल कर लेंगे, चीनियों की सुन्नत पे अमल कर लेंगे, है अल्लाह के नबी की सुन्नत पे अमल ना भी किया तो क्या हो गया, क्या मसला हो गया। हमारा तो ये एटीट्यूड है, ठीक है ना। तो अल्लाह ताला ना अपने कुरान के अंदर हमें याद दिलाते हैं कि तुमने जो मेरे साथ और मेरे दीन के साथ जो एटीट्यूड रखा हुआ है ना, डोंट वरी, असल में तो तुम्हारा ये हाल है, यू आर डिस्पेंसेबल, ठीक है ना, तुम्हें चुटकी बजाते हुए फारिग किया जा सकता है और तुम्हारा नाम और निशान बाकी नहीं रहेगा, किसी को तुम याद ही नहीं आओगे, लोगों की याददाश्त से, तुम्हारी अपनी औलाद की याददाश्त से तुम्हें महफ कर दिया जाएगा, तुम्हारे कब्र के करीब भी कोई नहीं फटकेगा। हैसियत क्या है तुम्हारी, क्या समझ रखा है तुमने अपने आप को, ठीक है। वइन ततवल्लौ, अगर कोई पीठ फेरेगा, यस्तबदिल कौमन गैरकुम, तुम्हें इस दुनिया से चलता कर देंगे और तुम्हारी जगह किसी और को लेकर के आ जाएंगे और वो तुम्हारे जैसा नहीं होगा, ठीक है जी। अब आप लोगों ने क्या लिखा है कि सवाब अमल की कबूलियत के बाद मिलता है, या अमल को सिर्फ पूरा कर देने से भी सवाब या करेंसी मिल जाती है, आपका क्या ख्याल है, कबूलियत के बगैर ही करेंसी मिल जाएगी? नहीं भाई, कबूलियत के बगैर कुछ नहीं होता, कबूलियत पर सवाब मिलता है, कबूलियत के बगैर सवाब नहीं मिलता। हाँ, अमल नोट डाउन हो जाना एक अलग चीज़ है, अमल नोट डाउन, भाई नामे अमाल जो हैं, जो फरिश्ते जो लिख रहे होते हैं ना, वो नोट कर रहे होते हैं, ठीक है। सवाब और अजाब ये जो मामला है वो आखिरत में होगा, ठीक है ना, तो जो सवाब के बगैर वाले अमाल होंगे उनको उठा करके फेंक दिया जाएगा, नोटेड तो वो थे लेकिन जाया कर दिया। बल्कि एक रिवायत के मुताबिक तो ये भी मुमकिन है कि हर हफ्ते में एक दिन ऐसा होता है कि जिसमें जो है ना वो फरिश्ते अपना लिखा हुआ नाम अमाल अल्लाह ताला के सामने पेश करते हैं, उनमें हर चीज नोटेड होती है जो इस बंदे ने कही, जो इस बंदे ने करी, सब कुछ नोटेड होता है, लेकिन उसमें से फिर जो सवाब और अजाब के अलावा वाली चीजें होती हैं उनको डिस्कार्ड कर दिया जाता है और सिर्फ सवाब और अजाब वाली चीजें लिखी छोड़ दी जाती हैं, ठीक है ना। एक रिवायत से ये भी पता लगता है। बहरहाल जो भी है, चाहे अभी हो रहा हो ये मामला, हफ्ते के अंदर ये मामला निपट जाता हो या क्यामत के अंदर ये मामला निपटेगा, एंड रिजल्ट तो हमारे लिए सेम ही है ना, ठीक है ना। वो तो हमारे फायदे की चीज तो सवाब वाली है और हमारे नुकसान वाली चीज जो है वो अजाब वाली है। सिर्फ कर देना जो है वो काफी नहीं होता, तो कबूल करवाना जो है ना ये असल चीज है। हा उलाई अस्माए इशारा करीब है जी, पता है आप ग्रामर क्लास के अंदर है। हजरत का ये अल्लाह ताला का तकवीनी निज़ाम कहलाएगा, यस्तबदिल कौमन, नहीं, तकवीनी निज़ाम जो है वो अलग चीज होती है, ये तो तशरीई निज़ाम है कि अगर तुम बात नहीं मानोगे तो तुम्हें यह सजा मिलेगी, इसको तशरीई निज़ाम कहते हैं, ठीक है। तकवीनी निज़ाम ये होता है कि जो कि अल्लाह ताला ने इन एनी केस करना है जिसके अंदर के किसी के अमल का कोई अमल दखल नहीं है, कि अच्छा किया तो अच्छा मामला हुआ, बुरा किया तो बुरा मामला हुआ, वो तकवीनी निज़ाम नहीं होता। तकवीनी निज़ाम होता है कि जिसने जब मरना है उस वक्त वो मरेगा, चाहे वो नेक हो चाहे वो बद हो, जैसा भी हो, मरने का अल्लाह ताला ने एक टाइम सेट किया हुआ है, वो उसी वक्त मरेगा। तो मौत जो है ना ये तकवीनी निज़ाम कहलाएगी। ऐसा नहीं होता कि कोई जो है ना वो अगर बुरा काम कर रहा है उस वक्त उसको मार दिया जाए, ठीक है, बल्कि वो अल्लाह ताला की तकदीर के मुताबिक होता है। और इसी तरह की अब इसको जरा और ज़्यादा मतलब सोचेगा वरना फिर तकदीर की तरफ बहस चली जाएगी, ठीक है। तो तकवीनी निज़ाम मीन्स के जिसमें तशरीई निज़ाम के अलावा जो निज़ाम होता है वो तकवीनी निज़ाम होता है, ठीक है। कोई और सवाल हो तो पूछ लीजिएगा, वरना खुलासे तफसीर के लिए वक्त एक्चुअली नहीं है। देखेंगे अगली क्लास में खुलासे तफसीर की अगर ज़रूरत महसूस करी तो उसमें से पढ़ लेंगे, या चीज़ें चीज़ें पॉइंट्स खाली पढ़ लेंगे, वरना फिर हम आपके मसाइल भी शुरू कर देंगे, ठीक है। किसी को कोई सवाल हो या कोई और कमेंट वगैरह हो, चले लगता है कोई और सवाल नहीं है, क्लास खत्म कर देते हैं। अस्सलामु अलैकुम व रहमतुल्लाहि।